بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی آدرنیہ شروتاؤں کی سیوا میں حسن عباس اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، صدا کی بھانتی آج بھی اپنے کارکرم کا آرمبھ ہم پوتر قرآن مجید کی تلاوت ایوم انواع سے کریں گے۔ آج آپ قرآن مجید کے سورہ اسراء کی 13، 14، 15 اور 16 آیتوں کی تلاوت اور انواع سنیں گے۔ قاری ہیں شری رفیع۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، وكل إنسان ألزمناه طائره في عنقه، ونخرج له يوم القيامة كتابا يلقاه منشورا، اقرأ كتابك كفى بنفسك اليوم عليك حسيبا، من اهتدى فإنما يهتدي لنفسه، ومن ضل فإنما يضل عليها، ولا تزر وازرة وزر أخرى، وما كنا معذبين حتى نبعث رسولا، وإذا أردنا أن نهلك قرية أمرنا مترفيها ففسقوا فيها فحق عليها القول فدمرناها تدبيرا، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، اور ہر منشیہ کا کرم پتر ہم نے اس کی گردن میں لٹکا دیا ہے، اور پرلے کے دن اسے ایک کھلی ہوئی کتاب کی بھانتی پرستت کریں گے کہ اب اپنی کتاب کو پڑھ لو، آج تمہارے حساب کے لیے تم ہی کافی ہو۔ जो कोई मार्गदर्शन प्राप्त करता है वो अपने लाभ के लिए करता है, और जो पथ भ्रष्ट हो जाता है वो भी अपना ही नुकसान करता है, और कोई किसी का बोझ उठाने वाला नहीं है। और हम लोगों को उस समय तक दंड नहीं देते जब तक उनके बीच कोई रसूल न भेज दें, और जब हम किसी बस्ती को विनष्ट करने का इरादा कर लेते हैं तो वहाँ के सुखभोगी लोगों को आदेश देते हैं, जब वे उसकी अवज्ञा करते हैं तो हमारी बात सिद्ध हो जाती है, फिर हम उसे बिल्कुल जड़ से उखाड़ फेंकते हैं।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। आज शनिवार है, फरवरी दिन की 28, अप्रैल की 17 और रमजान की 4 तारीख। श्रोताओ, हमारा ये कार्यक्रम आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमें आशा है कि हमारा आज का प्रसारण भी आपको अवश्य पसंद आएगा। पत्र व्यवहार के लिए हमारे पते नोट कर लें। आप ईमेल से हमसे संपर्क कर सकते हैं। पता है hindi@ws.irib.ir। जबकि ताज़ा समाचारों से अवगत होने के लिए वेबसाइट का पता है parstoday.com/hi। श्रोताओ, हमारे आज के कार्यक्रम की रूपरेखा नोट कर लें। सदा की भांति आप सबसे पहले अंतर्राष्ट्रीय समाचार सुनेंगे, उसके पश्चात राजनीतिक चर्चा का दैनिक कार्यक्रम होगा, उसके पश्चात हम रमजान के संबंध में विशेष कार्यक्रम सुनेंगे, और सभा का अंतिम और साप्ताहिक कार्यक्रम होगा नया सवेरा। श्रोताओ, ये तो थी हमारी आज के कार्यक्रम की रूपरेखा, और अब आप कुछ ही क्षणों में रेडियो तेहरान से समाचार सुनेंगे। और अब आप रेडियो तेहरान से समाचार सुनिए।
बिस्मिल्लाह रहमान रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। इस्लामी क्रांति के सुप्रीम लीडर ने सेना दिवस पर संदेश जारी करके सेना की तैयारियों की सराहना की। राष्ट्रपति हसन रूहानी ने कहा कि ईरान ने वैक्सीन को इस्तेमाल के चरण तक पहुंचाने के लिए भरपूर प्रयास किया जा रहा है। भारत ने पाकिस्तान की क्रिकेट टीम को वीजा जारी करने का फैसला किया है। रूस और अमेरिका के बीच तनाव बढ़ता जा रहा है। और अब आप मरियम मेरदादी और मोहम्मद मेदी से विस्तार से समाचार सुनिए।
ईरान के इस्लामी क्रांति के सुप्रीम लीडर ने सेना दिवस के अवसर पर अपने संदेश में बल देकर कहा है कि सेना मैदान में डटी हुई है और वो अपनी पेशे वाराना जिम्मेदारियों को निभाने के लिए तैयार है। इस्लामी क्रांति के सुप्रीम लीडर आयतुल्लाह उज़्मा सैयद अली खामेनेई के कार्यालय से प्राप्त समाचारों के अनुसार उन्होंने सेना दिवस के अवसर पर थल सेना प्रमुख ब्रिगेडियर जनरल सैयद अब्दुल रहीम मूसवी के नाम संदेश में बल देकर कहा है कि सेना मैदान में डटी हुई है और वो अपनी पेशे वाराना जिम्मेदारियों को अंजाम देने के लिए तैयार है। इसी प्रकार सुप्रीम लीडर के संदेश में आया है कि सेना अपनी तैयारियां बढ़ाने और प्रभावी भूमिका निभाने के लिए तैयार है। सुप्रीम लीडर ने इसी प्रकार सैनिकों और उनके परिजनों की सराहना की।
राष्ट्रपति रूहानी ने कहा है कि हमें बहुत उम्मीद है कि हम गर्मी तक घरेलू वैक्सीन इस्तेमाल कर सकेंगे। समाचार एजेंसी ईरान प्रेस की रिपोर्ट के अनुसार राष्ट्रपति डॉक्टर हसन रूहानी ने कोरोना से मुकाबले के लिए बनाए गए आयोग की बैठक में आज शनिवार को कहा कि सरकार के लिए ये महत्वपूर्ण है कि हम अपने पैर पर खड़े हो जाएं, और हमें बहुत उम्मीद है कि हम गर्मी तक घरेलू वैक्सीन को इस्तेमाल के लिए पेश कर सकेंगे। उन्होंने कहा कि आज हमें गंभीर रूप से नए वायरस का सामना है जिसकी संक्रामक क्षमता पहले वायरस से 70% अधिक है। राष्ट्रपति रूहानी ने कहा कि हम सबको चाहिए कि एक दूसरे के साथ कंधे से कंधा मिलाकर प्रोटोकॉल का पालन करें और गाइडलाइनों के पालन के स्तर को 90% ऊपर तक ले जाए ताकि अगले सप्ताह कोरोना महामारी की नई लहर को नियंत्रित कर सकें। राष्ट्रपति रूहानी ने इसी प्रकार कहा कि कोई भी वैक्सीन 2 साल तक यहां तक कि 1 साल के लिए भी इम्यूनिटी पैदा नहीं कर सकती, तो हमें बड़े पैमाने पर यहां तक कि अगले वर्षों के लिए भी वैक्सीन तैयार करना चाहिए।
ईरान के उप विदेश मंत्री सैयद अब्बास इराकची ने कहा है कि परमाणु समझौते के संयुक्त आयोग के सदस्यों के मध्य मुलाकात और विचार विमर्श जारी है। हमारे संवाददाता की रिपोर्ट के अनुसार ईरान के उप विदेश मंत्री और ईरानी वार्ताकार टीम के अध्यक्ष सैयद अब्बास इराकची ने शनिवार को परमाणु समझौते के संयुक्त आयोग की बैठक के बारे में कहा कि आज वर्किंग ग्रुप के मध्य विचार विमर्श और बहुपक्षीय मुलाकातें जारी रहेंगी। परमाणु समझौते के संयुक्त आयोग की आज की बैठक में विशेषज्ञ स्तर पर और ईरानी प्रतिनिधिमंडल और गुट 4+1 के मध्य होने वाली वार्ताओं के परिणामों की नए सिरे से समीक्षा की जा रही है। इसी प्रकार आज की बैठक में यह फैसला लिया जाएगा कि वार्ता को किस प्रकार जारी रखा जाए।
ईरान के विदेश मंत्रालय के प्रवक्ता ने यूक्रेन के राष्ट्रीय सुरक्षा परिषद के सचिव के उस बयान को कड़ाई से रद्द कर दिया है कि उन्होंने दावा किया है कि तेहरान में यूक्रेन विमान दुर्घटना जानबूझकर की गई। सईद खतीबजादे ने कहा कि ऐसा लगता है कि यूक्रेन के अधिकारियों के लिए शायद विमान दुर्घटना के समाधान और इसके प्रभावितों के परिजनों की पीड़ा का कोई महत्व नहीं है, बल्कि वो इस दर्दनाक घटना से राजनीतिक फायदा उठाना चाहते हैं। ईरान के विदेश मंत्रालय के प्रवक्ता ने बल देकर कहा कि इस्लामी गणतंत्र ईरान इस दुर्घटना के बारे में अभी भी कानून और अंतर्राष्ट्रीय नियमों के अंतर्गत वार्ता के लिए पुनः तैयार है। उन्होंने कहा कि हमारा सभी पक्षों से यह अनुरोध है कि वे अपनी बातों को कानून के दायरे में सीमित रखें। ईरान की राष्ट्रीय सुरक्षा परिषद के प्रवक्ता किवान खोसरावी ने यूक्रेन की राष्ट्रीय सुरक्षा परिषद के सचिव ओलेक्सी डेनिफुलोव के विमान दुर्घटना के बारे में बयान को रद्द करते हुए कहा कि ईरान ने स्पष्ट शब्दों में कहा था कि यूक्रेन विमान हादसा एक मानवीय गलती थी।
भारत के पोर्ट्स शिपिंग एंड वाटरवेज मिनिस्टर ने बल दिया है कि नई दिल्ली चाबहार बंदरगाह के विकास के अपने वचन को पूरा करने के प्रति पूरी तरह गंभीर है। पोर्ट्स शिपिंग एंड वाटरवेज मिनिस्टर मनसुख मंदाविया और नई दिल्ली में इस्लामी गणतंत्र ईरान के राजदूत के बीच मुलाकात हुई, जिसमें भारतीय मंत्री ने दोनों देशों के बीच बंदरगाह व जल परिवहन के क्षेत्र में सहयोग और इन अवसरों को खासतौर पर चाबहार बंदरगाह में व्यवहारिक बनाने के लिए उठाए गए कदम का उल्लेख करते हुए इस संबंध में भारत सरकार के अपनी प्रतिबद्धताओं को पूरा करने के संकल्प पर बल दिया। उन्होंने चाबहार दिवस के नाम से 4 मार्च 2021 को भारत की मेजबानी में हुई वर्चुअल बैठक में भाग लेने वालों के दृष्टिकोणों का उल्लेख करते हुए अफगानिस्तान और मध्य एशिया के लिए वस्तुओं के ट्रांजिट के लिए इस बंदरगाह के विकास को उचित मार्ग बताया और चाबहार तथा भारतीय बंदरगाहों के बीच यात्री शिपिंग लाइन कायम होने के विचार का स्वागत किया। भारतीय मंत्री ने चाबहार बंदरगाह में पूंजी निवेश में भाग लेने के लिए कुछ कंपनियों के रुझान का उल्लेख करते हुए निकट भविष्य में भारतीय व्यापारियों और ठेकेदारों के साथ इस बंदरगाह का दौरा करने की इच्छा जताई। भारतीय विदेश मंत्रालय के एक वरिष्ठ अधिकारी ने फरवरी में कहा था कि भारत चाबहार में पूंजी निवेश बढ़ाने में रुचि रखता है, जिससे इस बंदरगाह को विकसित करने में भारत सरकार के सहयोग की गंभीरता का पता चलता है।
पाकिस्तान भारत के साथ बातचीत में तीसरे पक्ष की मध्यस्थता पर राजी है, लेकिन उसने साथ ही जम्मू कश्मीर विवाद को अंतर्राष्ट्रीय कानून के तहत हल करने पर बल दिया है। पाकिस्तानी विदेश मंत्रालय के प्रवक्ता जाहिद हाफिज चौधरी ने इस बात की खबर दी है। उन्होंने मध्यस्थता का समर्थन करते हुए उद्देश्यपूर्ण और नतीजा देने वाली बातचीत के लिए भारत से उचित माहौल बनाने की मांग की। मीडिया रिपोर्ट के अनुसार जाहिद हाफिज चौधरी ने साप्ताहिक प्रेस ब्रीफिंग में कहा कि कश्मीर में उनके अनुसार भारत के जुल्म और न्यायिक दायरे से बाहर हत्याओं का सिलसिला जारी है और भारतीय फौज ने 7 और कश्मीरियों को मार डाला, जिसकी पाकिस्तान ने भर्सना की और विश्व समुदाय से मांग करते हुए वो कश्मीरियों पर हो रहे जुल्म का नोटिस ले। उन्होंने कहा कि भारत नियंत्रित कश्मीर में फौजी ناکابندی کو 600 دن سے زیادہ ہو گئے ہے. COVID-19 کے باوجود کشمیریوں کو جیلوں میں بری استھتی میں رکھا گیا ہے, اس لیے وشو سمودائے بھارت کو مانواधिकार کی استھتی کو بہتر بنانے کے لیے مجبور کرے. پاکستانی ودیش منترالے کے پروکتا نے بھارت سے بات چیت کے بارے میں پوچھے گئے سوال پر کہا کہ دو دیشوں کے بیچ جنگوں کے دوران بھی ان کے بیچ آپس میں سمپرک رہتے ہیں اور پاکستان کبھی بھی بھارت سے بات چیت میں نہیں ہچکچایا. ہم جموں کشمیر وواد سہت سبھی مدوں پر بات چیت کے لیے تیار ہیں.
یہ سماچار آپ ریڈیو تہران سے سن رہے ہیں. بھارت سرکار نے جاری ورش میں پرستاوت T20 وشو کپ کے لیے پاکستانی کھلاڑیوں کو ویزا جاری کرنے کا فیصلہ کیا ہے. سماچار پتر ہندوستان ٹائمز کی رپورٹ کے انوسار سرکار کے اس فیصلے سے بھارتیہ کرکٹ بورڈ BCCI کے سیکرٹری نے اچھ پریشد کو اوگت کیا. بھارت سرکار کے اس فیصلے کے بعد بابر اعظم کے نیتت میں پاکستان کی کرکٹ ٹیم کو اکتوبر میں ICC T20 وشو کپ میں بھاگ لینے کے لیے بھارت کی یاترا کرنے میں کوئی سمسیا پیش نہیں آئے گی. اچھ پریشد کے ورشٹھ سدسیہ نے نام نہ بتائے جانے کی شرط پر بھارت کی سماچار ایجنسی PTI کو بتایا ہے کہ پاکستان کی کرکٹ ٹیم کو ویزا جاری کرنے کی سمسیا کا سمادھان ہو گیا ہے, جبکہ ابھی یہ اسپشٹ نہیں ہے کہ پاکستانی کرکٹ کے درشکوں کے لیے ویزے جاری کیے جائیں گے یا نہیں. دوسری اور بھارت کے کرکٹ بورڈ نے T20 وشو کپ کے لیے 9 استھانوں کا فیصلہ کر لیا ہے, جن میں احمد آباد کے نریندر مودی اسٹیڈیم میں فائنل کھیلا جائے گا. دوسری جگہوں میں دلی, ممبئی, چنئی, کولکاتہ, بنگلورو, حیدرآباد اور دھرمشالہ شامل ہیں.
روس نے 10 امریکی کوٹنیکوں کو نکالنے کا جو فیصلہ لیا ہے اس کی امریکی ودیش منترالے نے آلوچنا کی ہے. سماچار ایجنسی رویٹرز کی رپورٹ کے انوسار امریکی ودیش منترالے کے پروکتا نیٹ پرائس نے 10 امریکی کوٹنیکوں کو روس سے نکالے جانے کے نرنے پر کھیت جتایا اور کہا کہ یہ ہمارے ہت میں نہیں ہے کہ ہمارے سمبندھ تناؤگرست ہوں, کنتو بدلے کی بھاونا سے کی گئی روس کی ہر پرکار کی کارروائی کا ہم جواب دینے کے اپنے ادھیکار کو سرکشت سمجھتے ہیں. روس نے ہر پرکار کے پرتیبندھ کے سمبندھ میں امریکہ کو چیتاونی دی تھی کہ اس کے باوجود امریکہ کی نئی سرکار نے گروار کو روس کے 32 ویکتیوں اور سنگٹنوں و سنستھاؤں پر پرتیبندھ لگا دیا. امریکہ نے روس کے خلاف نئے پرتیبندھ کے اوچتیہ میں دعویٰ کیا ہے کہ ان لوگوں و سنگٹنوں نے امریکہ میں راشٹرپتی چناؤ میں ہستکشیپ کیا تھا. امریکہ نے روس کے خلاف جو نیا پرتیبندھ لگایا ہے اس پر 14 جون 2021 سے عمل کیا جائے گا اور امریکہ کے اس نئے پرتیبندھ میں تکنیک کے کھیتر میں کام کرنے والے روس کی 6 کمپنیاں بھی شامل ہوں گی.
یہ سماچار آپ ریڈیو تہران سے سن رہے ہیں. امریکہ کے ٹیکساس راج میں ہونے والی فائرنگ کی گھٹنا میں 2 لوگ ہتاحت اور 2 انیہ گھائل ہو گئے ہیں. سماچار ایجنسی فارس کی رپورٹ کے انوسار ٹیکساس راج کے سینٹونیو شہر کے پولیس پرمکھ ولیم میک مینس نے کہا ہے کہ ایک گاڑی میں 3 لوگ سوار تھے اور پولیس کرمی نے انہیں رکنے کا اشارہ کیا کہ جس کے بعد گاڑی کے ڈرائیور نے ہتھیار نکال لیا اور پولیس کرمی کے ہاتھ پر فائرنگ کرنے لگا. پولیس افسر کے انوسار اس کے جواب میں پولیس کرمی گاڑی کے اندر بیٹھے لوگوں کی اور فائرنگ کرتا ہے, جس کے نتیجے میں گاڑی کا چالک اور اس کی بغل میں بیٹھا ویکتی ہتاحت ہو گیا اور جو ویکتی گاڑی کی پچھلی والی سیٹ پر بیٹھا تھا وہ گھائل ہو گیا.
یمن کے جن آندولن انصار اللہ کے پروکتا نے کہا ہے کہ جب تک یمن پر حملے نہیں رکتے اور دیش کی ناکابندی ختم نہیں کی جاتی اس وقت تک بات چیت بے مطلب ہے. سعودی گٹھ بندھن نے یمن کی زمینی, ہوائی اور سمندری ناکابندی کر رکھی ہے. محمد عبدالسلام نے ٹویٹ کیا ہے کہ یمن میں یدھ ورام کے سمبندھ میں کہی جانے والے باتیں نرادار ہیں. انہوں نے کہا کہ جب تک یمن کی ناکابندی ختم نہیں کی جاتی اور اس کے ورودھ یدھ کو روکا نہیں جاتا اس سمے تک یدھ ورام کرانے کا دعویٰ نرادار ہے. انصار اللہ کے پروکتا کا کہنا تھا کہ ابھی تک یمن پر ہو رہے حملوں کو رکوانے کے لیے کوئی گمبھیر پریاس نہیں کیا گیا.
اور انت میں یہ سماچار کی تکفیری آتنکوادی گٹ داعش نے بغداد کے صدر سٹی میں ہوئے حملے کی ذمہ داری قبول کر لی ہے. گروار کو شام کے سمے عراق کی راجدھانی بغداد کے صدر سٹی چھیتر میں آتنکوادی حملہ ہوا تھا. یہ ایک کار بم وسفوٹ تھا. یہ کار بم دھماکہ بغداد کے الحبیبیہ چھیتر میں ہوا جو صدر سٹی میں استھت ہے. کار بم میں لگائے گئے بم کو صدر سٹی کے ایک एक व्यस्तम क्षेत्र में खड़ा किया गया था। इस धमाके में 4 लोग मारे गए थे जबकि 17 अन्य घायल हो गए थे। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
दोस्तों, मैं हूं रविश जैदी और आपका स्वागत है राजनीतिक चर्चा के दैनिक कार्यक्रम में। आज के कार्यक्रम में हम सबसे पहले बात करेंगे अमेरिका और रूस के बीच बढ़ते टकराव की।
I spoke with President Putin of Russia.
और फिर बात करेंगे मस्जिदुल अक्सा की, जहां पवित्र महीने रमजान में फिलिस्तीनी मुसलमानों को नमाज पढ़ने से ज़ायोनी शासन रोक रहा है।
अغلق الاحتلال في الجمعة الأولى من رمضان।
और अंत में चलेंगे भारत और बात करेंगे कश्मीर की अपनी पार्टी द्वारा सभी पार्टियों पर लगाए गए झूठ की राजनीति करने के आरोप की।
जम्मू कश्मीर अपनी पार्टी के अध्यक्ष ने कहा है कि कश्मीर में जितने भी राजनीतिक दल है वो झूठ की राजनीति कर रहे हैं।
तो सबसे पहले चलते हैं रूस और बात करते हैं वाशिंगटन और मास्को के बीच जारी टकराव की। रूस ने अमेरिका द्वारा लगाए गए प्रतिबंधों और राजनयिकों को निकाले जाने पर अपनी कड़ी प्रतिक्रिया देने की पूरी तैयारी कर ली है। इस संबंध में मास्को से IRIB के संवाददाता सैयद अली दारा भी एक रिपोर्ट पेश कर रहे हैं हमारे साथी अहमद अब्बास की आवाज में।
आई स्पोक विद प्रेसिडेंट पुतिन ऑफ रशिया।
कार्रवाई के मुकाबले में कार्रवाई, या अमेरिका द्वारा रूस के 10 राजनयिकों को निकाले जाने और लगभग 50 कंपनियों और लोगों पर लगाए गए प्रतिबंधों के मुकाबले में रूस का जवाब है।
अमेरिका की गजेट है।
रूस ने साफ कर दिया है कि अमेरिका से रूसी राजनयिकों के निकाले जाने और नए प्रतिबंधों के लगाए जाने को लेकर संतुलन के सिद्धांतों पर आधारित जल्द ही अपनी प्रतिक्रिया देगा। मॉस्को ने इसी तरह कहा है कि बाइडेन के पुतिन से मुलाकात के प्रस्ताव पर पुनर्विचार होगा। बाइडेन द्वारा पुतिन से दोनों देशों के संबंधों में सुधार से संबंधित किए गए आग्रह के फौरन बाद ये देखने में आया कि अमेरिका ने रूस के खिलाफ नए प्रतिबंध लगा दिए और कई रूसी राजनयिकों को निकाल दिया। इससे पता चलता है कि बाइडेन की बातों में सच्चाई नहीं। सैन्य उद्योग में रूस की प्रगति को अमेरिका रोकना चाहता है, लेकिन उसको जान लेना चाहिए कि उसके प्रतिबंधों से इस क्षेत्र में सक्रिय कंपनियों पर असर नहीं होगा। रूस के विदेश मंत्रालय की प्रवक्ता ने भी अमेरिका के राजदूत को तलब किए जाने की सूचना दी और कहा कि सुलिवान को आगे कड़ी परीक्षा से गुजरना होगा। रूस के खिलाफ प्रभावहीन अमेरिकी प्रतिबंधों से वाशिंगटन को नुकसान के अलावा और कुछ हाथ लगने वाला नहीं है। ये विरोधाभासी और दोहरी नीतियां अमेरिकियों के झूठ की निशानी हैं। ये सभी घटनाक्रम ऐसे समय में हो रहे हैं कि जब अमेरिका और रूस के बीच पहले से ही क्रीमिया प्रायद्वीप और पूर्वी यूक्रेन में बढ़ते संकट को लेकर टकराव की स्थिति बनी हुई है। ये ऐसी ठंडी पड़ी आग है जो किसी भी समय भयावह रूप ले सकती है। ठीक 3 साल पहले वर्ष 2018 में इन्हीं दिनों में अमेरिका ने 60 रूसी राजनयिकों को निकाला था, तो उस समय रूस ने भी इसका जवाब देते हुए दसियों अमेरिकी राजनयिकों को मॉस्को स्थित अमेरिकी दूतावास से निकालकर उन्हें उनके देश वापस भेज दिया था। एक बार फिर अमेरिका द्वारा रूसी राजनयिकों को निकाले जाने के बाद ये माना जा रहा है कि एक बार फिर दसियों अमेरिकी राजनयिक अपना बोरिया बिस्तर समेट कर अमेरिका जाएंगे।
सैयद अली दारावी, खबरगुजारी सदा व सीमा, मॉस्को।
اور اب چلتے ہیں فلسطین اور بات کرتے ہیں زیونی شاسن کے اتیاچاروں کی، جہاں ایک اور زیونی شاسن نے بیت المقدس کے دروازوں کو زیونیوں کے لیے پوری طرح کھول دیا ہے، وہیں فلسطینی مسلمانوں کو پوتر مہینے رمضان میں بھی نماز پڑھنے سے روکا جا رہا ہے۔ اس سمبندھ میں ایک رپورٹ پیش کر رہے ہیں فلسطین سے آئی آر آئی بی کے سنواددات خالد سبارنا ہمارے ساتھی محمد مہندی کی آواز میں۔
اغلق الاحتلال في الجمعة الاولى من رمضان۔
زیونی شاسن نے پوتر رمضان مہینے کے پہلے جمعے کو بیت المقدس کی اور جانے والے سبھی راستوں کو بند کر دیا اور فلسطینی مسلمانوں کو مسجد الاقصی میں نماز پڑھنے سے روکا۔ زیونی شاسن نے فلسطینیوں کے مسجد الاقصی میں پرویش کے لیے چکتسا سرٹیفکیٹ اور ویکسین کی دو ڈوز کے پرمان پتر کی شرط رکھی ہے۔ یہ ایسی استھتی میں ہے جب ابھی تک فلسطینیوں کو ویکسین ہی نہیں ملا۔ 50 لاکھ فلسطینیوں میں سے کیول 1,20,000 فلسطینیوں کو ہی ویکسین ملا ہے۔
ہر ورش کی طرح ہم جمعے کی نماز کو مسجد الاقصی میں پڑھنا چاہتے ہیں، لیکن زیونی ہمیں مسجد میں جانے سے روک رہے ہیں، پتہ نہیں انہیں ہم سے کیا سمسیا ہے۔
وداخل القدس انتشرت شرطة الاحتلال۔
اسرائیلی سینا نے مسجد الاقصی کو گھیر لیا ہے اور لوہے کی بیریکیڈنگ لگا کر لوگوں کے پرویش کو پوری طرح اپنے نینترن میں کر لیا ہے۔ کیول کچھ ہی فلسطینی ہیں جو مسجد الاقصی میں جا سکتے ہیں۔ مسجد الاقصی کی اور جانے والے راستوں پر بھاری سنکھیا میں فلسطینی ایکترت ہیں اور مسجد الاقصی میں پرویش کرنے کے اپنے ادھیکار کی مانگ کر رہے ہیں۔
حرمونا من الصلاة في رمضان وبيعرفوا ان السلطة عندما عندها طعومات كافية لكل الناس۔
ہمیں نماز پڑھنے سے روکا گیا، یہ سوئم جانتے ہیں کہ فلسطینی پرشاسن نے ضرورت کے حساب سے ویکسین کا انتظام نہیں کیا ہے، وہ زور زبردستی کر رہے ہیں۔
حزین المسجد الاقصی اليوم بسبب عنصریت الصهاینہ التي
مسجد الاقصی کو لے کر زیونیوں کی نسل وادی کاروائیوں کی وجہ سے وہاں سناٹا چھایا ہوا ہے۔ زیونی ادھیکاریوں نے ایک دن پہلے ہی 10,000 زیونیوں کو بیت المقدس میں اپنے کاریکرموں کو کرنے کی انومتی دی تھی، لیکن ایک دن بعد ہی جمعے کی نماز کے لیے فلسطینی مسلمانوں کے مسجد الاقصی میں جانے پر روک لگا دی، جبکہ یہ پوتر مہینے رمضان کے پہلے جمعے کی نماز تھی۔
للصلاة فيه في رمضان خالد صبرنا خبر گزاری صدا وسیما فلسطین۔
اور اب رخ کرتے ہیں بھارت کا اور چلتے ہیں کشمیر۔ کشمیر کی اپنی پارٹی نے جہاں سبھی راجنیتک پارٹیوں پر جھوٹ کی راجنیتی کرنے کا آروپ لگایا ہے، وہیں رمضان کے پوتر مہینے میں کشمیر میں بجلی کی خراب ویوستھا کو لے کر عام لوگوں میں کافی غصہ دیکھنے کو مل رہا ہے۔ اس بارے میں وستت جانکاری دے رہے ہیں شری نگر سے ہمارے سمباددتا سپت محمد حسن۔
جموں کشمیر اپنی پارٹی کے ادھیکش سعید محمد الطاف بخاری نے کہا ہے کہ کشمیر میں جتنے بھی راجنیتک دل ہے وہ جھوٹ کی راجنیتی کر رہے ہیں اور ہمیں لوگوں کو سچ بتانا ہی ہوگا۔ سری نگر میں اپنے پارٹی کارکرتاؤں کو سمبوجت کرتے ہوئے انہوں نے کہا کہ میں نے بار بار یہ کہا ہے کہ دارا 370 ہو یا 35، یہ صرف بھارت کا لوک سبھا یا بھارت کا سپریم کورٹ ہی واپس کر سکتا ہے، اور جو بھی دل اس پر راجنیتی کرنا چاہتا ہے میں ان سے یہ بات واضح کرنا چاہتا ہوں کہ وہ لوگوں کو جھوٹ بولنا بند کریں۔ سعید محمد الطاف بخاری نے کہا کہ جو کچھ 5 اگست 2019 کو ہوا ہمیں بھی اس پر کھید ہے، پرنتو اس سے آگے جانے کی ضرورت ہے اور لوگوں کی سمسیاؤں کو سلجھانے کے لیے ہم ایک اچھے واتاورن بنانے کا پریاس کر رہے ہیں۔ انہوں نے کہا کہ دہلی کے ساتھ سمپرک بنانا بھی آوشک ہو گیا ہے، اور اگر ہمیں دارا 370 یا 35 سے واپس چاہیے تو نئی دہلی کے ساتھ ہمارے رشتے بہت اچھے ہونے چاہیے۔ انہوں نے کہا کہ نئی دہلی کے ساتھ کنفرنٹریشن کسی بھی ہت میں نہیں ہے، اور جو بھی ایسا کریں گے وہ جموں کشمیر کی جنتا کے سمرتھک نہیں ہیں۔ انہوں نے کہا کہ جموں کشمیر میں شانتی استھاپت کرنے کے لیے نئی دہلی کا سہیوگ ضروری ہے، اور نئی دہلی نے بھی ہمیں یہ وعدہ دیا ہے کہ کشمیر میں تعمیر و ترقی کے حوالے سے وہ کوئی بھی کسر باقی نہیں رکھیں گے۔ ادھر جموں کشمیر میں پاور کرائسس کے چلتے لوگوں کا ویرودھ جاری ہے۔
پاور کی بہت قلت ہے، یہ مطلب اگر میں اپنی لوکیلٹی کی بات کروں، اگر آپ فیڈر پتھر مسجد کی میں بات کروں گا اپنے فیڈر کی، آپ میرے گھر آئیے موبائل وہاں پہ لگا دیئے وہ چارج نہیں ہوتا ہے، اتنا مطلب پاور کم آتا ہے۔ مطلب میں فیکٹ بتاؤں گا، موبائل اگر ہم لگائیں گے، اینڈرائڈ فون کی میں بات نہیں کر رہا ہوں، اگر ہم ڈیجٹ والا فون لگائیں گے وہ چارج نہیں ہوتا ہے. تو آپ بتائیے، ہم اگر 5.5 کرتے ہیں، بل ٹائم پہ بھرتے ہیں، تو پاور کی بہت قلت ہے.
رمضان کا پوتر مہینہ ہے اور اس مہینے میں بھی جو پاور کی استھتی ہے اس پر لوگوں نے بہت زیادہ کھیت پرکٹ کیا ہے اور پرشاسن پر بل دیا ہے کہ وہ رمضان کے پوتر مہینے میں بلا خلل پاور سپلائی کو بحال کریں.
آج کی اگر ہم بات کریں گے، آج جیسے ہی سحری کا ٹائم آتا ہے تو الیکٹرک لائٹ غائب ہو جاتی ہے، جیسے ہی افطاری کا ٹائم آتا ہے تو لائٹ غائب ہو جاتی ہے. تو انہوں نے کچھ دن پہلے یہ بتایا تھا کہ ہم جو ٹائمنگ ہے، شیڈول ہے، وہ ہم چینج کریں گے، لیکن خدا را ہمیں بتایا ہم نے کون سے گناہ کیے. اگر رمضان آیا ہے، اس میں ہمیں لائٹ کی ضرورت ہے، صبح سویرے ہمیں مسجد کے لیے جانا ہوتا ہے، سحری کھانی ہوتی ہے یا افطاری کرنی ہوتی ہے، تو تراویح پڑھنی ہوتی ہے، تو ہم نے کون سے گناہ کیے. ہم اعلیٰ حکام سے یہی گزارش کرنا چاہتے ہیں، مہربانی کر کے آپ لائٹ کا اہتمام کیجیے. اس بابرکت والے مہینے میں بھی آپ ہمیں محروم رکھیں گے لائٹ سے، تو پھر ہمیں کس چیز کے لیے ہم پیسے دیتے ہیں؟ الیکٹرسٹی جو اگر ہم بل کی بات کریں گے تو یہاں پہ الیکٹرسٹی کی جو بل ہے وہ بھی اب عروج پہ ہے، 700-750 روپے میرے گھر میں بل آتی ہے. تو خدا را مجھے آپ بتائیے کہ ہم کہاں کی اور جا رہے ہیں. یہاں پہ آپ رمضان ایک بابرکت والا مہینہ ہے، تو اس میں بھی اگر آپ لائٹ نہیں رکھو گے تو پھر ہمیں مجھے نہیں لگ رہا ہے کہ ہمیں پھر لائٹ کی ضرورت ہے. مہربانی کر کے آپ اس کا جلدی ازالہ کریں تاکہ ہم بھی اب سفر نہ کریں.
سپتی محمد حسن، ریڈیو تہران، سری نگر.
دوستوں، اسی کے ساتھ راجنیتک چرچا کا دینک کاریکرم یہیں سماپت ہوتا ہے. یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز. دوستو، ہماری آج کی اس سبھا کا انتم کاریکرم ہوگا نیا سویرا، لیکن اس سے پہلے پرستت ہے رمضان کے پوتر مہینے کے موقع پر ریڈیو ہندی تہران کی اور سے پیش کیے جانے والے وشیش کاریکرم کی ایک انکڑی.
ایشوریے آتتھے، دوستو رمضان کے پوتر مہینے کا وشیش کاریکرم ایشوریہ آتتھے لے کر آپ کی سیوا میں اپستھت ہے. مریم مہر دادی اور حسن عباس کا سلام سویکار کیجیے.
بہت سے لوگ کوئی کام کرنے سے پہلے یا کسی اسادھارن اوسر کو استعمال کرنے سے پہلے اس کے بارے میں کاریکرم بناتے ہیں تاکہ اس سے بھرپور طریقے سے لابھ اٹھا سکیں. یہ ان سبھی لوگوں کا طریقہ ہے جو زندگی کے خاص موقعوں کا مولیہ سمجھتے ہیں. رمضان کا پوتر مہینہ بھی ایسا ہی ایک موقع ہے جو لوگوں کے جیون پر گہرے پربھاؤ ڈال سکتا ہے. اگر ہم اپنے سامنے آنے والے اوسروں کے بارے میں پلاننگ کریں تو اس کے پل پل کو ادھک سے ادھک پریوگ کریں گے اور ادھکتم لابھ اٹھائیں گے.
قرآن مجید نے کئی ستھانوں پر سنکشپت کنتو بڑے ہی ارتھپورن اشاروں میں روزے کی واستوکتا اور اس کا لکش بیان کیا ہے. سورہ بقرہ کی آیت نمبر 183 میں ہم پڑھتے ہیں، ہے ایمان والو، تمہارے لیے روزہ انیواریہ کیا گیا جس طرح تم سے پہلے والوں پر انیواریہ کیا گیا تھا کہ شاید تم ایشور سے ڈرو. اس آیت کو ایمان والوں سے جو ایشور کے متر سمجھے جاتے ہیں وشیش سمبودھنوں کے ساتھ شروع کرتا ہے. پیغمبر اسلام کے پوتر امام جعفر صادق علیہ السلام اس ایشوریہ سمبودھن کے بارے میں کہتے ہیں، اس سمبودھن میں جو آنند ہے وہ اپاسنا کی کٹھنائیوں کو سماپت کر دیتا ہے.
اس آیت میں ایشور روزے کو جو پچھلی جاتیوں میں بھی پرچلت تھا انیواریہ بنانے کے کارن کا الیکھ کرتا ہے اور روزے کے لکش اور اس کی واستوکتا کو تقوی ارتھات ایشوریہ بھے کے چرن تک پہنچنا بتاتا ہے. البتہ جس طرح ایشوریہ بھے کے وبھن درجے ہیں اور اس سے لابھانوت ہونے میں سبھی انسان ایک سمان نہیں ہیں، उसी तरह रोजे के भी, जो ईश्वरीय भय तक पहुंचने का एक साधन है, विभिन्न दर्जे व चरण हैं।
दोस्तों, धर्म गुरुओं का कहना है कि रोजे के तीन दर्जे हैं। पहला आम लोगों का रोजा है, जो खाने पीने और रोजा तोड़ने वाली अन्य बातों से दूर रहना है। इस प्रकार के रोजे से बस इंसान का दायित्व पूरा हो जाता है। दूसरा दर्जा खास लोगों का रोजा होता है, जिसके आधार पर रोजेदार व्यक्ति उन चीजों के अलावा जिनसे आम लोग दूर रहते हैं, अपने शरीर के अंगों जैसे आंख, कान, जबान इत्यादि को भी पाप से दूर रखते हैं। इसलिए वो सभी हराम अर्थात वर्जित बातों से बचता है और उन सभी बातों का पालन करता है जिन पर ईश्वर ने बल दिया है। पैगंबर इस्लाम हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की सुपुत्री हज़रत फातिमा जहरा अलैहिस्सलाम शरीर के अंगों के रोज़े के बारे में फरमाती हैं, जिस रोज़ेदार ने अपनी जबान, कान, आँख और अन्य अंगों को पाप से सुरक्षित नहीं रखा, उसका रोज़ा उसके किस काम आएगा।
रोजे का तीसरा दर्जा उन अति विशेष लोगों का रोजा है, जो पिछले दो दर्जों के लोगों द्वारा किए जाने वाले कामों के अलावा अपने दिल को सांसारिक विचारों में व्यस्त होने, बुरे व्यवहार और जो कुछ ईश्वर के अलावा है उससे सुरक्षित रखते हैं। ये दर्जा पैगंबरों और ईश्वर के निकटवर्ती बंदों का है और इस रोजे का फल ईश्वर से मुलाकात का पात्र बनना और उस चीज तक पहुंचना है जिसे न किसी आंख ने देखा है, न किसी कान ने सुना है और न ही वो किसी के दिमाग में आई है।
दोस्तों, रोज़ा सही होने के लिए कुछ शर्तें हैं जो इस प्रकार हैं। पहली इस्लाम, दूसरी ईमान, अर्थात जो व्यक्ति मुसलमान या ईमान वाला नहीं है उसका रोज़ा सही नहीं है। तीसरी बुद्धि, यानी जो व्यक्ति पागल है, बेहोश है या नशे में मस्त है उसका रोज़ा सही नहीं। चौथी शर्त बेहोश न होना है। पांचवी शर्त है यात्री न होना। सफ़र में रोज़ा रखना सही नहीं है, चाहे वो मुस्तहब रोज़ा ही क्यों न हो। हाँ, अगर किसी ने नज़र की हो यानी मन्नत मानी हो कि वो अमुक दिन रोज़ा रखेगा तो वो उस दिन सफ़र में होने के बावजूद रोज़ा रख सकता है। छठी शर्त महिलाओं का पवित्र होना है। सातवीं शर्त उसके लिए रोज़ा हानिकारक न होना है, चाहे ये बात उसे खुद पता हो या विश्वस्त डॉक्टर ने कही हो। आठवीं शर्त नियत करना है, बिन नियत के रोज़ा नहीं रखा जा सकता। नवीं शर्त उन चीज़ों से बचना है जिनसे रोज़ा टूट जाता है।
इस आधार पर उन लोगों का रोज़ा सही है जिनमें ये सारी शर्तें पाई जाती हैं। काफिर का रोज़ा, पागल का रोज़ा, बेहोश व्यक्ति का रोज़ा, जिन लोगों के लिए रोज़ा हानिकारक हो उनका रोज़ा, जिन लोगों ने रोज़े की नीयत ही नहीं की है उनका रोज़ा, जो लोग जानबूझकर रोज़ा तोड़ने वाला कोई काम करते हैं उनका रोज़ा, और जिसके ऊपर वाजिब रोज़े की कज़ा बाकी हो उसका मुस्तहब रोज़ा सही नहीं है।
ईश्वर से दुआ और प्रार्थना के महत्व के मद्देनज़र दुआ करने के शिष्टाचारों और तरीकों की बड़ी अहमियत हो जाती है। दुआ के सबसे अहम शिष्टाचारों में से एक ये है कि दुआ ईश्वर के नाम और उसकी याद से और बिस्मिल्लाह पढ़कर शुरू की जाए और अपनी ज़रूरत बयान करने से पहले ईश्वर को उसकी महानता, दया व क्षमा के साथ याद किया जाए। ये वो पाठ है जो हमने ईश्वर के पवित्र व महान बंदों से सीखा है। इस बरकत वाले महीने में हर वाजिब नमाज के बाद हम ईश्वर को उसकी महानता व दया के साथ याद करते हैं और इस तरह दुआ मांगते हैं।
हे उच्चतम दर्जे वाले, हे महान, हे क्षमा करने वाले, हे दयालु, تو ہی مہان ایشور ہے جس کے جیسی کوئی چیز نہیں، اور وہ ہر چیز سننے اور دیکھنے والا ہے، اور یہ مہینہ ہے جس کے استھان کو تو نے اچھ بنایا اور اسے دوسرے مہینوں پر پرتشٹھا و شریشٹتا پردان کی، اور اس کے روزے کو مجھ پر انیوارے کیا۔ یہ رمضان کا مہینہ ہے، وہ مہینہ جس میں تو نے قرآن مجید کو لوگوں کے مارگ درشن اور سیدھا راستہ دکھانے اور ستیہ کو اسطیہ سے الگ کرنے کے لیے بھیجا، اور اس مہینے میں تو نے شب قدر رکھی اور اس رات کو ہزار مہینوں پر شریشتا پردان کی۔ تو ہے اپکار کرنے والے کے جس پر کسی کا اپکار نہیں، تو اپنے ان سبھی بندوں کے بیچ جن پر تو نے اپکار کیا مجھ پر بھی اپکار کر، اور مجھے نرک کی آگ سے مکتی پردان کر، اور مجھے سورگ میں بھیج دے، ہے دیا کرنے والوں میں سب سے بڑے دیالو۔
دوستو، دعا کرنے کا ایک اور ششٹاچار جسے ہم نے پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کی سپوتری حضرت فاطمہ زہرا سلام اللہ علیہا سے سیکھا ہے، یہ ہے کہ جب بھی ہم دعا کے لیے ہاتھ اٹھائیں تو دوسروں کو سوئم پر پراتھمکتا دیں۔ ایک رات حضرت فاطمہ زہرا سلام اللہ علیہا اپاسنا و دعا کر رہی تھیں، ان کے بیٹے حضرت امام حسن علیہ السلام نے صبح تک ان کی اپاسنا و پرارتھناؤں کو دیکھا، اور انہوں نے پایا کہ وہ رات بھر دوسروں و پڑوسیوں کے لیے دعائیں کرتی رہیں، اور انہوں نے اپنے لیے یا اپنے گھر والوں کے لیے کوئی دعا نہیں کی۔ جب انہوں نے ان سے اس بات کا کارن پوچھا تو حضرت فاطمہ نے جواب دیا، ہے بیٹے، پہلے پڑوسی پھر گھر والے۔
پیغمبر اسلام حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کی ایک یادگار دعا ہے جو ہمیں دعا کے ششٹاچار یاد دلاتی ہے۔ کہا گیا ہے کہ اس دعا کو ہر واجب یا انیواریہ نماز کے بعد پڑھنا چاہیے۔ وہ دعا یہ ہے، پربھور قبروں میں پہنچ جانے والوں کو خوشی پردان کر، ہے ایشور غریبوں کو آوشکتا مکت کر دے، ہے اللہ بھوکوں کا پیٹ بھر دے، پربھور نروستروں کو وستر پہنا دے، ہے ایشور ریڑھیوں کا قرض چکا دے، ہے اللہ ہر دکھی کو پرسن کر دے، پربھور ہر پردیسی کو وطن لوٹا دے، ہے ایشور ہر قیدی کو رہا کر دے، ہے ایشور مسلمانوں کے کام میں ہر برائی کو سدھار دے، ہے اللہ ہر بیمار کو سوستھ کر دے، پربھور اپنے آوشکتا مکت ہونے کے گن سے ہماری غریبی کو روک دے، ہے ایشور ہماری بری دشا کو اپنی اچھی دشا سے بدل دے، ہے اللہ ہمارے قرض کو چکا دے اور ہمارے ابھاؤ کو سمپنتا اور آوشکتا مکت ہونے سے بدل دے کہ تو ہر چیز میں سکشم ہے۔
تو دوستو، پیغمبر اسلام حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کی اس دعا کے ساتھ رمضان کے مہینے کے وشیش کاریکرم کی یہ کڑی یہیں پر سماپت ہوئی۔ کل بھی ہم ایک اور کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہوں گے، تب تک کے لیے ہمیں انومتی دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران، سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। नया सवेरा।
दोस्तों, नया सवेरा के एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित है मरियम मेहर दादी और अख्तर अब्बास का सलाम स्वीकार कीजिए। दुआए कुमेल इंसान की उदासीनता को दूर करती है और उसे ईश्वर की रहमत और क्षमा की आशा प्रदान करती है। मैं दुआए कुमेल पढ़ रही थी, रो रही थी, और सही कहूँ तो मुझे रोने में शर्म आ रही थी। मुझे नहीं मालूम था कि जो भी व्यक्ति इस दुआ को पढ़ता है उसे रोना आता है।
ईश्वर की इबादत और महान गुणों की ओर रुझान एक प्रकार की मानव प्रवृत्ति है जो ईश्वर ने सभी को प्रदान की है। इस्लाम इंसान की इसी प्रवृत्ति पर आधारित है और उसकी प्रशिक्षा पर जोर देता है। हालांकि ये प्रवृत्ति सभी में पाई जाती है, लेकिन उसे उजागर करने के लिए पालन पोषण की जरूरत होती है, क्योंकि बड़ी संख्या में ऐसे लोग हैं जिनके अंदर एकेश्वरवाद की प्रवृत्ति नहीं पनप सकी बल्कि उसे कुचला गया, जिसके कारण उनमें ईश्वर विरोधी भावना उत्पन्न हुई है और वे अपनी उच्च मानवीय गरिमा को भूल गए हैं।
दोस्तों, इसके विपरीत प्रवृत्ति की परवरिश करके और भौतिक निर्भरता से दूर रहकर इंसान अपने ईश्वरीय स्वभाव को सक्रिय कर सकता है और उसके कई लाभों का आनंद ले सकता है। इसी वजह से इस्लाम, जो खुद एकेश्वरवाद और सत्य जैसे उच्च प्राकृतिक गुणों और प्रवृत्तियों का प्रचारक है, मनुष्य को अपने मूल स्वभाव की ओर लौटने के लिए आमंत्रित करता है, ताकि वो उसकी उच्च शिक्षाओं की वास्तविकताओं को पहचान सके। सोफिया स्पैडवेचिया मुस्लिम बनने के बाद इस बात को आश्चर्य से स्वीकार करती हैं और कहती हैं, सुभान अल्लाह, ये ऐसा है ही जैसे मैं शुरू से ही मुस्लिम थी, लेकिन मुझे इस बात की जानकारी नहीं थी।
जी हाँ दोस्तों, सोफिया का पालन पोषण एक कैथोलिक ईसाई परिवार में हुआ था और उन्होंने पूरी तरह से ईसाई धर्म की शिक्षाओं को अपनाया, धार्मिक क्लासों में भाग लिया और चर्च के कार्यक्रमों में भूमिका निभाई। लेकिन जब वो बड़ी हुई तो उन्हें ईसाई धर्म की विकृत शिक्षाओं की शुद्धता पर संदेह हुआ। एक स्थान पर वो कहती हैं, जब मैं हाई स्कूल में पहुंची तो फिर मुझे हजरत ईसा के ईश्वर होने पर विश्वास नहीं रहा और मैं सिर्फ ईश्वर से दुआ मांगने लगी।
यूनिवर्सिटी में प्रवेश के बाद विभिन्न देशों के विभिन्न धर्मों के मानने वाले छात्रों से सोफिया की मुलाकात हुई और उनकी मान्यताओं के अनुसार उन धर्मों की शिक्षाओं को जानने में उनकी रुचि हुई, ताकि वास्तविकता तक पहुंच सकें। इसलिए उन्होंने अन्य धर्मों का अध्ययन शुरू किया, लेकिन वे भी उन्हें आश्वस्त नहीं कर सके। सोफिया उलझन में थीं और उन्हें नहीं मालूम था कि सही रास्ता कौन सा है। वे कहती हैं, ईश्वर पर मेरा विश्वास मजबूत था, मैं सिर्फ खुद को खोया हुआ महसूस करती थी और मुझे नहीं पता था कि मैं ईश्वर के पसंदीदा धर्म को कहाँ से प्राप्त करूं। इस दौरान इस अमरीकी युवती को यूनिवर्सिटी में कुछ मुसलमान साथी भी मिले, जिनसे उनकी अच्छी दोस्ती हो गई। ये मुस्लिम दोस्त इस्लाम की उज्ज्वल और सुंदर दुनिया के द्वार खुलने का कारण बनते हैं।
प्रवृत्ति से हासिल होने वाला सूफिया का विश्वास इस्लामी शिक्षाओं के काफ़ी निकट था। वो कहती हैं, मेरे मुस्लिम दोस्त मुझसे मेरे धार्मिक विश्वासों के बारे में पूछते थे। सवाल जवाब के दौरान मुझे पता चला कि मेरा विश्वास इस्लाम के काफ़ी निकट है। यहाँ तक कि कुछ दोस्त तो मुझे मुसलमान समझते थे। مسلمان دوستوں کے ساتھ بات چیت کے دوران انہیں نماز اور روزہ جیسی اسلامی وشواسوں اور عبادتوں کے بارے میں جانکاری ہوئی اور اسلام کی اور جھکاؤ پیدا ہوا۔
وہ اپنے ان دوستوں کے بارے میں کہتی ہے، اسلام میں میری روچی کا ایک مکھ کارن میرے مسلمان دوست تھے جو اچھے انسان، شالین اور سمجھدار تھے۔ انہوں نے کبھی اپنے وشواسوں کو مجھ پر تھوپنے کا پریاس نہیں کیا، اس کے باوجود پورے جوش خروش سے میری مدد کرتے تھے اور میرے سوالوں کا جواب دیتے تھے۔ ان میں سے ایک دوست کا نام ولید تھا، جسے اسلام کے بارے میں اچھی جانکاری تھی اور دونوں ایک ہی کلاس میں پڑھتے تھے۔ صوفیہ اسلام کے سدھانتوں اور مولوں کے بارے میں ادھک جانکاری پراپت کرنے کے لیے ولید سے بات چیت کرتی تھی۔ اس بارے میں ان کا کہنا ہے، میں نے 6 گھنٹے تک ولید سے اسلام کے بارے میں بات چیت کی اور لگاتار کئی سوال کیے۔ اس نے اسلام کے سدھانتوں کو اس طرح سے سپشٹ کیا کہ میرا دماغ کھل گیا اور اس دھرم کے بارے میں مجھے ادھک جگیاسا ہوئی۔ اس پرکار اسلام کے بارے میں صوفیہ کی ادھک جانکاری سے ان کی اس دھرم میں روچی بڑھ گئی۔ وہ کہتی ہیں، مجھے ایسا لگتا تھا کہ اگر میں اسلام کے بارے میں ادھک جانکاری حاصل کروں گی تو انتتہ مسلمان ہو جاؤں گی۔
اس جگیاسو چھاترا نے اسلام کے سب سے مہتوپورن سروت اور ایشوریہ پستک قرآن کے ادھیان کے ذریعے اس دھرم کے بارے میں اپنے شوت کو جاری رکھا اور آشچرجنک پرینام حاصل کیے۔ ان کا کہنا ہے کہ قرآن کی تلاوت سے یہاں تک کہ سورہ حمد پڑھنے سے ہی میں ادبھت رہ گئی۔ اتنا چھوٹا سورہ لیکن مانو جیون کے لیے ضروری سدھانتوں سے بھرپور۔ سورہ حمد کو قرآن کا سب سے مہتوپورن سورہ کہا جاتا ہے۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے اس سورے کو قرآن کا سب سے مہتوپورن سورہ قرار دیا، جو توریت، انجیل اور زبور میں بھی اس طرح سے نازل نہیں ہوا تھا۔ لیکن صوفیہ کی قرآن میں دلچسپی یہیں ختم نہیں ہوئی۔ جیسے جیسے وہ اس آسمانی کتاب کو پڑھتی گئیں، اس کی واستوکتا سے ادھک اوگت ہوتی گئیں۔ وہ قرآن کی ان باتوں کو جن کا ان پر ادھک اثر ہوا اس طرح سے ذکر کرتی ہیں۔ قرآن کے ویگیانک چمتکار کے مادھیم سے میں نے محسوس کیا کہ یہ ایشور کے شبد ہیں۔ اس کے علاوہ قرآن میں پیغمبروں کو اتکرشٹ مانو کے روپ میں چترت کیا ہے، جو ایشور کے نیک بندے ہیں اور پاپی نہیں ہیں۔ انت میں میں نے دیکھا کہ اسلام اور قرآن میری بدھی کے انکول ہیں۔ درباگیہ سے انیہ آسمانی پستکوں میں ہونے والے بدلاؤ کے پریڑام سوروپ کچھ پیغمبروں کو ایک ایشور اور اس کے بیٹے تک کا درجہ دے دیا گیا ہے۔ کچھ سے ایسی چیزیں جوڑی گئیں جو ایک اپرادھی اور پاپی انسان سے وشیش ہیں، لیکن قرآن پیغمبروں کو دھارمک اور بھلے لوگوں کے روپ میں پیش کرتا ہے، جنہیں ایشور کے سندیش کو پہنچانے کے یوگی پایا گیا ہے، اور ان کے لیے سب سے بڑے گرو کی بات ایشور کی بندگی اور اس کی عبادت کرنا ہے۔
صوفیہ بھی قرآن کی سندرتا اور آکرشن میں ڈوبی ہوئی تھی کہ انہیں اپنے دوست ولید سے ایک اور بہومولیہ اپہار ملا، جس نے انہیں پوری طرح سے بدل دیا اور ان کے لیے اسلام سویکار کرنے کا مارگ پرشست کیا۔ اس بارے میں وہ کہتی ہیں، ایک دن مجھے ولید نے ایک بہت قیمتی اپہار دیا، یعنی دعائے کمیل۔ جب رات میں میں گھر گئی، میں نے دعا پڑھی اور اس کے ارتھ کی سندرتا کو اپنی سمجھ سے پرے پایا، اور میں نے دیکھا کہ میرے سبھی پراکرتک وشواس دعائے کمیل میں موجود ہیں۔ دعائے کمیل انسان کی اداسینتا کو دور کرتی ہے اور اسے ایشور کی رحمت اور شمع کی آشا پردان کرتی ہے۔ میں دعائے کمیل پڑھ رہی تھی، رو رہی تھی، اور صحیح کہوں تو مجھے رونے میں شرم آ رہی تھی۔ مجھے نہیں معلوم تھا کہ جو بھی ویکتی اس دعا کو پڑھتا ہے اسے رونا آتا ہے۔ اسی سمے میں سمجھ گئی کہ اب میں مسلمان ہو چکی ہوں، اور مجھے بالکل بھی شک نہیں تھا کہ اسلام ہی سچا دھرم ہے جس کی مجھے تلاش تھی۔
دوستوں، دعائے کمیل ایک ایسی دعا ہے جو حضرت علی علیہ السلام نے پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے ایک ساتھی اور اپنے قریبی ساتھیوں میں سے ایک کمیل بن زیاد نقی کو سکھائی تھی اور یہ دعا انہیں کے نام سے پرسدھ ہو گئی۔ اس دعا میں سندر ویاکھیاؤں کے ذریعے ایشور کا ورنن اور پرشنسا کی گئی ہے اور اس سے اپنے پاپوں کو شمع کرنے کی پرارتھنا کی گئی ہے۔ دعائے کمیل ایسی وششٹ دعاؤں میں سے ایک ہے جو مسلمانوں کے لیے ایشور سے نزدیک ہونے اور اس سے شمع یاچنا کے لیے پیغمبر کے پریجنوں نے ہمیں اپہار سوروپ پردان کی ہے۔
کل ملا کر دعا منشیہ اور ایشور کے بیچ ایک سیدھا اور ہاردک سمبندھ ہے، عام طور پر جس میں ایشور کی پرشنسا کرنا اور بھوتک اور آدھیاتمک آوشکتاؤں کی مانگ کرنا شامل ہے، لیکن جب یہ دعا پیغمبر اسلام اور ان کے پریجن کی زبان پر جاری ہو تو اس کا مہتو اور پربھاؤ سامانیہ دعاؤں سے بہت الگ ہو جاتا ہے۔ ان مہان ہستیوں کی کئی دعائیں ہیں جو سبھی سندر، آتما کو تازگی پردان کرنے والی، آدھیاتمکتا اور اسلامی شکشاؤں سے بھرپور اور لوگوں کو ایشور کے قریب کرنے والی ہیں۔
جیسا کہ صوفیہ کا کہنا ہے کہ کافی ادھیان اور سندیہوں کے دور ہونے کے بعد وشیش روپ سے قرآن پڑھنے کے بعد وہ مسلمان ہو گئیں اور کچھ سمے بعد انہوں نے کلمہ پڑھ لیا۔ ولید کو جب انہوں نے ایک اچھا انسان پایا تو اس سے شادی کر لی، حالانکہ انہوں نے اپنی پڑھائی جاری رکھی اور اب انہوں نے مائکرو بایولوجی اور آنوک انوونشکی میں ڈاکٹریٹ کی اپادھی پراپت کر لی ہے اور اسی کھیتر میں کام کر رہی ہیں۔ شکشا پراپت کرنے کے بارے میں اسلام کے درشٹیکوڑ کے سمبندھ میں وہ کہتی ہیں، میں عیسائی دھرم میں گیان اور دھرم کے بیچ ورودابھاس دیکھتی تھی، لیکن اسلام کی جانکاری حاصل ہونے کے بعد مجھے پتا چلا کہ ایشور کو نہ کیول گیان سے کوئی سمسیا نہیں بلکہ اس کے وپریت وہ انسانوں کو گیان کی پراپتی کے لیے پروتساہت کرتا ہے۔ ویگیانک نیموں کو بھی ایشور نے ہی بنایا ہے، ہم صرف ان کی کھوج کرتے ہیں جسے ایشور نے پہلے سے ہی استھاپت کر دیا ہے۔ دوستوں، کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ اختر رضوی اور مریم مہردادی کو انمتی دیں۔
یہ تہران ہے اسلامی گنتنت ایران کی آواز۔ شوتاؤ، ابھی آپ سن رہے تھے ساپتاہک کاریکرم نیا سویرا، اور اب سمے آپ سے ودا لینے کا، پر ہماری ویب سائٹ کا پتہ نوٹ کر لیں، pastoday.com/hi۔ تو شوتاؤ، اسی کے ساتھ ہمارا یہ کاریکرم یہیں پر سماپت ہوتا ہے۔ خدا حافظ۔